بہت ساری خبریں نکلتی ہیں پاکستان کے ایک مولوی صاحب ہیں جنہوں نے یہ کہا کہ یہ بہت پرانی ریت ہے کہ اپنے ملک میں بلا کے لوگوں کو مروا دیا جاتا ہے، حالانکہ ایران نے تو اپنے بہت سارے جنرلز کو بھی ضائع کیا، بہت سارے جنرلز نے شہادت بھی دی، ایران میں بھی، ایران سے باہر جا کے بھی شہادت دی، اور ایران یہ آج بلکہ 5:30 بجے کا میرا پروگرام، 5:25 میرے کا پروگرام شبر زیدی صاحب کا، میری آپ سے ریکویسٹ ہے کہ آپ اپنے دوست احباب کو کال کر کے کہیں کہ اس پروگرام کو ضرور سنیں، پریکٹیکلی آپ کو گوز بمز آئیں گے۔ بعض اوقات ہم اٹینشن ایک دوسرے کی ڈائیورٹ کرنے کے لیے غلط باتیں کر دیا کرتے ہوتے ہیں۔ آپ امیجن کریں کہ یہ جو یوٹیوب ہے نا، خدا اس کا بیڑا غرق کرے، آئی ایم سو سوری ٹو سے دیٹ، کہ کل ڈاکٹر یاسمین راشد صاحبہ کی کسی نے موت اناؤنس کر دی، ایک اور یوٹیوبر ہیں جن کو ایک زمانے میں مانوں، بڑا پیارا لڑکا ہے وہ، اور اس کے ساتھ ایک صاحب جو ہے وہ اسلام آباد سے۔ آپ یقین کیجئے اتنی فیک نیوز دیتے ہیں، اتنی فیک نیوز دیتے ہیں کہ دیٹ از کوائٹ انبلیویبل۔ اگین دس از دیئر بزنس، آپ اس پہ بلیو کرتے ہیں، دس از یور چوائس، آئی ایم ناٹ سیئنگ اٹ، مگر ہم بعض اوقات پیسے کی کمائی کمانے کے لیے ہم کس کس کو بیچ کے آتے ہیں، ماؤں بہنوں کو بیچ کے آنا کوئی مشکل کام نہیں ہے۔ بہرحال آج 5:25 پہ جناب شبر زیدی صاحب کا پروگرام ہوگا۔ اچھا، پھر پاکستان میں ہر آدمی جب بات کرتا ہے نا، اور خاص طور پہ یہ جو چند ایک ہمارا آج بلکہ جو انہوں نے بات کی، میں تو کہا کرتی ہوتی ہوں کہ سب سے زیادہ ذمہ داری پالیٹیشنز کی ہے، پالیٹیشنز کے ساتھ ساتھ ایکول ذمہ داری ہے چند ایک جرنلز کی جو اپنے ذاتی مفادات کے لیے سب کچھ کرنے کے لیے تیار ہیں، اور مزے کی بات یہ ہے کہ جب ہماری فیورز ہوتی ہیں اسے پروٹیکٹ بھی کرتے ہیں۔ مثلاً پاکستان کے ایک جرنل ہیں، جب بھی میں کسی جرنل سے بات کرتی ہوں تو میں کہتی ہوں جی ان کے بڑے بڑے جزیرے ہیں، تو وہ کہتے ہیں نہیں نہیں وہ تو رہتا ہی پاکستان میں، حالانکہ وہ پاکستان میں جو رہتے ہیں دیر از ریزن کہ وہ پاکستان میں کیوں رہتے ہیں، ہی وانٹیڈ ٹو گو آسٹریلیا اینڈ ہیئر اینڈ دیئر، مگر وہ ایک لسٹ کے اوپر ہیں جس کی وجہ سے دس ول بی آرمی کی انسلٹ ہوگی اگر سی آئی اے اس کو پاکستان سے باہر کہیں پہ اریسٹ کر لیتا ہے۔ بہرحال ان چیزوں کے لیے میری کوشش ہوگی کہ میں کلن انعام صاحب سے ہی آپ کی بات کروں جو کہ فرسٹ ہینڈ انفارمیشن آپ کے ساتھ شیئر کریں گے۔ پاکستان کے لحاظ سے آج جو شبر زیدی صاحب نے جو بات کی، اچھا پھر ہوتا یہ ہے کہ کسی نے کسی کو ڈی فیم کرنا تو دو تین طریقے ہیں، پہلی بات تو یہ اس کے کریکٹر پہ آ جاؤ، دوسری بات یہ ہے کہ اس کو کچھ اور کہہ دو۔ کچھ لوگ جنہوں نے اپنی ذات برادری کو بڑا سپورٹ بھی کیا ہے، دے ہیو ڈن ایبسولیوٹ رانگ ٹو پاکستان، ایبسولیوٹ رانگ پاکستان کے ساتھ انہوں نے بڑا غدر کیا، مگر بہرحال ہم نے ہر چیز کو اپنے ذمہ کیوں لینا، بہت ساری چیزوں کا اللہ تعالیٰ نے خود ہی فیصلہ کرنا، کر لے گا انشاءاللہ، ضرور کرے گا دنیا میں بھی اور آخرت میں بھی۔ تو یہ پروگرام جو ہے اس میں جو شبر زیدی صاحب ہیں نا، ان کے بارے میں ایک جو تاثر دیا گیا، 2013 میں ان کو بنایا گیا تھا کیئر ٹیکر گورنمنٹ سندھ کی طرف، ان کو ایک وزیر وغیرہ بنایا گیا تھا، اس کے بعد 2018 میں جب یہ آتے ہیں تو ان کو عمران خان کے دور میں ایف پی آر کا چیئرمین، 26 چیئرمین ان کو لگا دیا گیا تھا۔ اچھا آج کل جو وہ بات کرتے ہیں وہ یہ کہتے ہیں کہ بھائی یہ جتنا سٹاف ہے نا عملہ، اس میں کمی ہونی چاہیے، ہمارے اکثر لیکیج اتنی زیادہ ہے، اتنی لیکیج زیادہ ہے کہ آمدن کم ہے، اخراجات ہمارے بہت زیادہ ہے، تو وہ کہتے ہیں کہ 75% تک عملے کی کمی ہونی چاہیے، تو آپ دیکھیں پاکستان کیسے ٹھیک ہوتا ہے۔ انہوں نے اپنا ایکسپیرینس یہ کیا ہے کہ مائیکل لال چاہے پرائم منسٹر ہو پاکستان کا، چاہے چیف آف دا آرمی اسٹاف ہوتے، کین ناٹ امپروو اٹ، جسٹ گو بیک لٹل بٹ۔ اگر آپ 3-3.5 سال عمران خان صاحب کے دور کی بات کریں، ہم نے ریپیٹڈلی یہ بات آپ کے ساتھ شیئر کی تھی کہ عمران خان صاحب کو جو بیوروکریسی تھی اس نے سپورٹ نہیں کیا تھا، ٹھیک، یہ کمشنر، ڈپٹی کمشنر، اترلے پرلے جتنے سیکٹری لیول پہ جو لوگ تھے انہوں نے ان کو سپورٹ نہیں کیا تھا، بیکاز موسٹ آف دیم ور اپوائنٹڈ بائی دا پریویس گورنمنٹس، ہے نا۔ اچھا بس زیدی صاحب، ایک بات جو میرے انٹرنیشنل جو ہمارے ویورز ہیں، چاہے آپ امریکہ میں ہیں چاہے کینیڈا میں ہیں، شاید آپ کو وہ ان کی بات اچھی نہ لگے، انہوں نے کہا کہ ہندوستان نے ترقی کی نا، تو ہندوستان کی ترقی میں سنس پارٹیشن دو تین چیزیں بڑے امپورٹنٹ فیکٹر تھے۔ پہلا فیکٹر یہ تھا کہ انہوں نے جاگیردارانہ نظام ختم کیا تھا، بارے یہ لائن ریپیٹ نہیں انہوں نے چھوڑ دی، اس کو انہوں نے زیادہ ڈیٹیل میں ٹچ نہیں کیا، بٹ ہی سیڈ کہ انڈیا نے آپ کو بتایا کہ ڈیول سٹیزن شپ کا معاملہ بالکل ختم کر دیا تھا. یا کینیڈین رہو یا پاکستانی رہو, پاکستان کے موسٹ آف دا بیوروکریٹس جو ہیں ان کے پاس ڈبل ڈبل پوزیشنز ہیں, دے لیو ابراڈ. میں ایک ڈی ایس پی تھے, ان کی بیگم صاحبہ سے میری ملاقات ہوئی تو کہتی ہاں ڈی ایس پی صاحب جو ہے نا ہر 3 مہینے بعد آ جاتے ہیں. تو میں نے کہا تو وہ تو ٹریول کیسے کرتے ہیں؟ نہیں نہیں انہوں نے دیکھو 2 پاسپورٹ نے, وہ جو اتنے ٹریول کرتے ہیں دستے نہیں کہ وہ ڈی ایس پی نے, وہ اپنے دوجے پاسپورٹ سے ٹریول کرتے ہیں. کیونکہ انیاں مصیبتاں نے انیاں, کیونکہ گورنمنٹ جاب چ نے نا ڈی ایس پی نے, تو اس کر کے انہوں نے این او سی لینا پہنتا ہے, تو پھر سارے کو دوسرا پاسپورٹ ہے, دوجے پاسپورٹ پتہ ہی نہیں لگتا کسی نو. لو جی کر لو بات. تو ایک تو انہوں نے یہ بات کہی کہ انہوں نے کہا کہ جو انڈیا کی ایک ون آف دا اسٹرینتھ آف انڈیا از کہ انہوں نے ڈیول سٹیزن شپ نہیں رکھی ہوئی. آپ نے رہنا تو ادھر کینیڈا میں رہو یا کینیڈین رہو یا پاکستانی انڈین بن کے رہو. تو انہوں نے کہا کہ یہ اس کینسر کا علاج یہ ہے کہ آپ ڈیول سٹیزن شپ ختم کریں. تو میں دل میں حاضری تھی, میں نے کہا ڈیول سٹیزن شپ جو ہے نا میرے ورگی کی ختم ہو جانی ہے, وہ سیاستدان کی پھر ڈیول سٹیزن شپ اتھے دی اتھے ہی رہ جانی ہے. اچھا پھر دے پلے ود آر مائنڈس, دے ہاؤ ڈو دے پلے ود آر مائنڈس. مثال کے طور پہ مراد سعید صاحب ہیں, آپ بتائیے کہ وہی وزیر, ان کی وائف کا پاسپورٹ کیا اس کو کہتے ہیں ڈرائیور لائسنس رینیو کرنے کے لیے ان کی ویڈیو بھی لوگوں نے وائرل کی اس کو. تو ڈیفینیٹلی ہی از آلسو اکیلی پاکستانی عورت اکیلی تو نہیں آ گئی, مراد سعید صاحب کی بھی سٹیزن شپ یہاں کی ہوگی. بٹ فار دا ٹائم بینگ اب یہاں پہ کینیڈین سسٹم کو اسٹرانگ ہو جانا چاہیے کہ اگر کوئی اپنی سہولت کے لیے آپ کی سٹیزن شپ کو دھتکار دیتا ہے تو دوبارہ آپ اس کو سٹیزن شپ دیں ہی نا. یہ مجھے یاد ہے کہ جب ہم نے نیا نیا میں نے 770 پروگرام شروع کیا تو ایک صاحب اچھے دنوں میں, بہت اچھے دنوں میں سے آج 50 سال پہلے, ہی کیم ہیئر اپنے بچوں کو بھی لے کے, بچے یہاں سیٹل ہو گئے. اس آدمی کا دل نہیں لگتا تھا, ان صاحب کا دل نہیں لگتا تھا, بڑے تھے پاکستان میں, ویل پوزیشن تھے, ویل پلیس تھے. تو انہوں نے کیا کیا کہ وہ پاکستان گئے, پاکستان جانے کے بعد دین ہی کیم بیک, بچوں نے کہا کہ ابا جی ملنے کے لیے آئے, ابا جی نے کہا کہ بھائی نہیں, بچوں نے زبردستی کی, ابا جی نے آگ جل رہی تھی, ابا جی نے اپنا اجڑا کیا جو ان کی سٹیزن شپ تھی نا, جسٹ تھرو اٹ ان دا آگ. انہوں نے کہا میں نہیں جاتا. اچھا اب جب بچوں نے ابا جی نہ آئے ابا جی کو, تو ابا جی تو پھر ابا جی ہوئے نا. پھر جب کینیڈین گورنمنٹ کو پتا چلا دے ریفیوز ٹو گیو ہم سٹیزن شپ ایور اگین, نیور, یو نو دیٹ یو آر ڈس ریسپیکٹ فل ٹو دا سٹیزن شپ. کیونکہ وہ ان کا جب بچوں نے دوبارہ کوشش کی, وہ انٹرویو کے لیے گئے, انہوں نے پوچھا بھائی آپ کو تو سٹیزن شپ مل گئی تھی, آپ نے کیا کیا؟ انہوں نے کہا جی مینو غصہ چڑھیا سی, یہ بچے مینو روز بلاندے سی, میں جانا نہیں چاہتا سی, اتنے میری حکومت ہے تو میں آگے چھوٹتا. انہوں نے کہا اچھا تھی آگے چھوٹیا, وہ تو بعد ابا جی کا ٹوٹل بلاک کرتا ابا جی. تو کینیڈین گورنمنٹ کو یا امریکن گورنمنٹ کو اس کا سدباب کرنا چاہیے, کیونکہ پاکستان میں وڈیرا تو پھر بھی باہر نکلتا رہے گا. دیر از اندر سولوشن بھی انہوں نے دیا ہے, اینڈ بالکل مایوسی کا انٹرویو نہیں ہے, اٹس ویری ہوپ اس کے بیچ میں ہے انٹرویو میں. شبر زیدی صاحب, آپ ضرور اس پروگرام کو سنیے گا. میں بیشتر اس کے آگے چلوں کہ میں اسماعیل ہانیہ کے اوپر جو قاتلانہ حملہ ہوا اس کے بارے میں ذکر کروں. 65 میں یہ پیدا ہوئے تھے, 60s میں, اور ابھی یہ ایران گئے ہوئے تھے. آپ کو پتہ ہے کہ ایران میں انہوں نے بلکہ کل ہی پرسوں اپنی ڈیتھ سے ایک دن پہلے آیت اللہ خامنائی سے انہوں نے ملاقات بھی کی, ان کے ساتھ یہ بیٹھے بھی, اور جو نئے جو پریزیڈنٹ ہے پزیشکان, ان کی جو سیرمنی تھی اس میں آپ نے, تاجکستان کے لیڈر بھی آئے ہوئے تھے, اور بھی بہت سے لوگ آئے ہوئے تھے, اس میں شرکت کے لیے گئے. اب جس فلیٹ میں یہ رہ رہے تھے وہ فلیٹ بڑا سیکورڈ فلیٹ تھا, مگر ان پہ جو اٹیک کیا گیا ہے وہ اسرائیل نے ہی اٹیک کیا ہے, میزائل کا ان کو نشانہ بنایا گیا ہے. یہ گائیڈڈ میزائل اس کو کہا جاتا ہے, جس کے گائیڈڈ میزائل سے نشانہ بنایا گیا رات کے 2 بجے. اچھا مزے کی بات ہے, جس کمرے میں یہ سو رہے تھے وہ صرف اکیلے نہیں تھے, وہ بھی تھے اور ان کا ایک ملازم بھی ان کے ساتھ تھا. اور ماجی بھائی اس میں ریٹنا لگا ہوتا ہے, یعنی ایک اس میزائل کی ایک آنکھ ہے جس کی وجہ سے یہ پہچان کرتا ہے کہ اس کا ٹارگیٹ کون ہے. ٹھیک, تو یہ گائیڈ میزائل. بہرحال اب انہوں نے, اب جناب حماس سے یہ تو ان کی تو ڈیتھ ہوگی, ہی ول ڈیفینیٹلی بی ریپلیس بائی سمبڈی ایلس, مگر انہوں نے کہا ہے کہ اب غزہ کی جنگ ہے تو کھلی جنگ ہوگی. یہاں پہ انہوں نے کہا ہے کہ بے شک مڈل ایسٹ کے ممالک نے اسرائیل کے ساتھ جو بھی معاہدہ کیا اور معاہدہ کیا کیا, آپ کو بتائیے اسماعیل رام اکارڈ کے تمام ریلیجنس جو ہیں حضرت ابراہیم علیہ السلام کی کڑی میں سے نکلتے ہیں, تو کوئی ادھر ہو گیا کوئی ادھر ہو گیا, تو انہوں نے کہا واٹ ایور اٹ از, مگر فلسطینی جو ہے نا وہ لڑے گا اپنی آزادی کے لیے لڑے گا. اور یہ سینئر ترجمان جو ہیں سامی ابو زہری, انہوں نے کہا ہے کہ اسماعیل ہنیہ کے قتل سے اسرائیل اپنے مقاصد جو ہے وہ حاصل نہیں کر سکے گا, یعنی وہ یہ سمجھتا ہے کہ ہماری لیڈرشپ کو مار دے گا اور اس کے بعد ہمارے ارادے جو ہے متزلزل ہو جائیں گے. ناٹ ایٹ آل, ناٹ ایٹ آل. ایرانی پاسداران انقلاب نے بھی بیان جاری کیا اور ایران نے اٹ سیلف بڑی پرائز پے کیا, آپ کو بتائیے ایران کے ایک جنرل جو تھے ان کو بھی نشانہ بنایا گیا تھا, عراق میں نشانہ بنایا گیا تھا, بہت ساری ایران کی بھی امپورٹنٹ شکل چھڈو پرے جی, ایران کے جو پریزیڈنٹ کو بھی ریسنٹلی جو نشانہ بنایا گیا دیٹ از آلسو ون آف دا کانسپریسی, اس میں بھی ان کو بھی نشانہ ہی بنایا گیا تھا ان کے جہاز کا جو ایکسیڈنٹ ہوا تھا. بہرحال انہوں نے کہا ہے کہ حملے کی وجوہات کے لیے جو تحقیقات جو جاری ہیں. محمود عباس نے جو رد عمل دیا ہے یہ فلسطینی اتھارٹی کے, اچھا ایک زمانے میں اسماعیل ہنیہ جو تھے یہ بھی فلسطینی اتھارٹی کے, 2006 میں آئی بلیو سو ہی بیکیم دی پریزیڈنٹ آف اسماعیل جو فلسطینی اتھارٹی کے پریزیڈنٹ بنے تھے. اس وقت جو پریزیڈنٹ ہے صفدر محمود عباس, انہوں نے اسماعیل ہنیہ کے قتل کی مذمت کرتے ہوئے فلسطینیوں کو کہا ہے کہ بالکل ایسے موقع کے اوپر آپ تمام کو متحد رہنا چاہیے. اچھا وائٹ ہاؤس نے اس پہ کسی قسم کا رد عمل دینے سے انکار کر دیا, اور بات کر لیتے ہیں مگر انہوں نے کہا نہیں جی اس پہ ہم نہیں کریں گے.
نہیں, ان کے جو منسٹر آف اسٹیٹ ہیں انہوں نے کہا ہے کہ وہ دونوں پارٹیز کو ساری پارٹیز کو گریز کرنا چاہیے لڑائی جھگڑے سے. کون سی پارٹی لڑائی جھگڑے
نو ساری پارٹیز کو گریز کرنا چاہیے. جب یوکرین اور رشیا کی بات ہوتی ہے تب تو آپ پورا سی این این اٹھا کے دیکھ لیتے ہیں یہ لوگ کیا بولتے ہیں. یعنی مزے کی بات یہ جب ہم سوال بھی کرتے ہیں تو ہم اسی, اور اگر کوئی کر بھی دے گا ٹو بی آنےسٹ, بہت سے لوگ کہتے ہیں یہ میڈیا بڑا آزاد ہے آزاد ہے, مگر آپ دیکھیے گا کوئی ایک بھی بندہ ان کو یہ سوال نہیں کر سکتا کہ بھائی اف یو کمپیئر بوتھ, وہاں کے لیے تو آپ کہتے ہیں دیز آر دا پیپل, دیز آر فائن پیپل, پیپل ود دا بلانڈ ہیئرز اینڈ بلو آئیز, ٹھیک, مگر ادھر والوں کا جب بات ہوتی ہے وہاں ہاسپٹل پہ اٹیک ہوتا ہے تو آپ کے کان پہ جوں تک رینگنے کا نام نہیں لیتی. اسرائیلی حملے میں اسماعیلی ہیں, اچھا یہ نہیں کہ اسماعیل ہنیہ مقدر نہیں, یہ لوگ وہ ہیں جو اپنا کفن سر پہ رکھے, حقیقت میں مجھے خیال آیا کہ یہ وہ لوگ ہیں جو اپنا کفن سر پہ رکھ کے پھر رہے ہیں. اسماعیل ہنیہ کی بہن اور ان کی فیملی کے تقریباً 10 ممبرز بھی کچھ عرصہ پہلے, آپ کو 7 اکتوبر سے یہ سارا کا سارا معاملہ شروع ہوا ہے, ان کی بہن اور 10 فیملی ممبرز غزہ کی پٹی کے اوپر ہی ان کو اٹیک کیا گیا تھا اور ان کی ڈیتھ ہوئی تھی. پھر عید کا دن تھا اور ایک گاڑی میں ان کے تین بیٹے, نہیں اسماعیل ہنیہ کے تین بیٹے اور ان کے تین بیٹے آگے ان کے بچے اور ایک بیٹی بھی, یہ گاڑی میں ٹریول کر رہے تھے, وہاں پہ بھی اس کے اوپر ہٹ کیا گیا اس کو اور سب کی ڈیتھ وہیں پہ ہوگی. اینڈ دے سیڈ الحمدللہ. ابھی جو اسماعیل ہنیہ کا واقعہ ہوا ہے اس کے بعد ان کی بیٹی نے الحمدللہ کہا ہے, انہوں نے کہا کہ انہوں نے بہت بڑا مرتبہ حاصل کیا, ہمیں بالکل یہ چیزیں معمولی نظر آتی ہیں بٹ یو نو واٹ اٹس اے بگ ڈیل, لائف آفٹر ڈیتھ. مجھے کہا جا رہا ہے کہ ٹاپ آف ٹاور کا وقت ہو رہا ہے. 1980 میں یہ حماس میں شامل ہوئے, 2006 میں فلسطینی اتھارٹی کی وزیر اعظم نامزد ہوئے تھے. صاحب فلسطین کے سابق وزیر اعظم اسماعیل ہنیہ حماس کے سربراہ, حماس کے پولیٹیکل ہیرو اور چیئرمین بھی تھے. 2017 میں انہوں نے خالد مشعال کی جگہ حماس کا سیاسی سربراہ مقرر ان کو کیا گیا تھا, اور یہ قطر میں اسماعیل ہنیہ قطر میں دوحا میں رہائش پذیر تھے. غزہ کی ناکابندی, اب جب دوحا میں کیونکہ یہ مقیم تھے اس کا مطلب ہے غزہ کو مکمل طور پہ بند کیا ہوا, تو یہ تو وہاں ہے ہی نہیں, اس لیے وہاں کی پابندی اور بندشوں نے ان کی آج کل جو پیس موومنٹ چل رہی ہیں, جو کانفرنس چل رہی ہیں اس میں یہ لوگ شریک ہوتے چلے جا رہے ہیں. 7 اکتوبر سے یہ معاملہ شروع ہوا ہے, 7 اکتوبر 2023 میں آپ کو یاد ہوگا کہ اسرائیل کی فورسز نے اسرائیل کے لوگوں نے کس طرح سے داخل ہوتے تھے, تقریباً مور دین 1000 پیپل جو تھے اس میں ڈیتھ ہوئی تھی, 251 کے قریب کے لوگوں کو گرفتار بھی کیا تھا, کچھ لوگوں کو ریلیز کر دیا, بٹ اسٹل 200+ پیپل آر ود دیم. और 7 अक्टूबर के इस वाक्य के बाद आप ये समझिएगा कि अगर वहां पर 100-200 लोगों की डेथ हुई जो नहीं होना चाहिए थी, एब्सोल्युटली नहीं होना चाहिए थी, उनमें से 251 को किडनैप भी कर लिया गया था, मगर उसके नतीजे में 7 अक्टूबर से लेके ये दिन आज का आया अराउंड 40,000 के करीब फलस्तीनी जो है ना। और मजे की बात यह है कि जितने लोग उनके मरते चले जा रहे हैं उनके हौसले नहीं बुलंद से बुलंदतर होते चले जा रहे हैं। अभी भी जो इस्माइल हानिया जो उस इलाके में थे, जो पीस कॉन्फ्रेंसेज और पीस टॉक्स हो रही है उसमें ये लोग लगातार शामिल होते रहे। अब इस्माइल हानिया को इन्होंने अटैक कैसे किया, बिकॉज नेक्स्ट डे जो ईरान के प्रेसिडेंट हैं उनकी ओथ सेरेमनी थी, इन तमाम ताजिकिस्तान के सदर भी वहां पे आए हुए थे, तो इन्होंने वो ओथ सेरेमनी अटेंड करना थी। रात के तकरीबन 2 बजे के करीब एक मिसाइल दागा गया और ये गाइडेड मिसाइल था जिसमें रेटिनल मिसाइल था जिसने बिल्कुल अपने टारगेट की पहचान की। कहते हैं इतना फास्ट है कि मैं आपको क्या बताऊं। जो मुबस्सरीन इसके बारे में कह रहे हैं, इसको स्पाइक NLO नाम दिया था, स्पाइक NLO कहा जाता है, और ये गाइडेड मिसाइल है जो कि न सिर्फ अपने हदफ तक गैर मामूली रफ्तार से पहुंचता है बल्कि अपने फिजाई रास्ते हदफ की वीडियो में रियल टाइम भी कर देता है। यानी पीछे जो लोग इसको वॉच कर रहे थे दे एग्जैक्टली सी कि इसमें कोई भी र्यूमर्स नहीं है, जो हो रहा है हकीकत में प्रैक्टिकल लाइफ में हो रहा है, जरा बंदा मरना है वो मर भी गया। माजरत की ख्वास्तकार हूं। वैसे ये जो गाइडिंग मिसाइल है नॉर्मली ये टैंक्स वगैरह को तबाह करने के लिए इस्तेमाल होते हैं, मगर ये इससे पहले एक साइंटिस्ट को इन्होंने मारना था, वहां पे भी हाईवे की सड़क के किनारे इन्होंने ये मिसाइल का सिस्टम लगाया, गाड़ी में एक में नसब था, और कहते हैं कि वो बड़ी प्लानिंग के साथ तैयार किया गया था। उसने भी अपने टारगेट को बिल्कुल सही निशाना बनाया था और टारगेट की डेथ हो गई थी। ये मिसाइल अगर करीब से दागा जाए तो ये 50 से 250 किलोमीटर तक ट्रेवल करता है, और अगर आप दूर से इसको करते हैं तो दूर मार्ग का सफर भी कर सकता है, जो इसमें 50 से लेके 2000 किलोमीटर तक का फासला तय करता है, मगर बिल्कुल अपने जो टारगेट है उसको उसको अंडरस्टैंड करके और हकीकत में उसको मारने का बायस बनता है। यहां पर इसका जब जिक्र कर रहे हैं तो इसराइल इन दिनों में आपको पता ही है, चाहे वो ईरान की बात हो चाहे दुनिया के किसी मुल्क में हो चाहे मगरबी ममालिक में से कोई भी हो, इनकी एजेंसी के अफराद तमाम जगहों में मौजूद, एजेंसियां भी एक लेवल की नहीं है, जैसे FBR है, FBR है, MI है, इंटेलिजेंस ब्यूरो है, फिर हमारी एस्टेब्लिशमेंट ISI भी उसमें आ जाती है, तो वो ISI इज द टॉप नॉच। इससे पहले एक और इसराइल के लीडर थे, उनको भी असैसिनेट किया गया था। अच्छा, वो लीडर जो था ना उसको 7 बार, यस आपने सही सुना, 7 टाइम्स उसको मारने की कोशिश की, हर तरह से किसी ने किसी तरह बच के निकल आता था, टांग जख्मी, टांग नहीं चल सकता, बाजू कटी हुई, बाजू से नहीं चल सकता, और क्या था, बाजू कटी हुई थी, टांग कटी हुई थी, और अब भी उसको अटैक किया। इनको कहा जाता है कि 9 दफा इसराइल ने अटैक किया, नॉट वंस, 9 टाइम्स किया था, हर दफा ये जिंदगी बचा के वहां से निकल जाता था, बड़ा मुश्किल तसव्वुर किया था, बट अल्टीमेट। अब इसराइल तो ये कहता है कि हमने इसको असैसिनेट कर दिया, इसको मार दिया, वेयर एज हमास ने अभी तक अपना पल्ला पकड़ाया नहीं है। ये इसराइल की फौज कहती है कि हमास की अस्क्रियत सरगर्मियों के सरबरा मोहम्मद अज़ैफ की गुज़श्ता माह गज़ा पट्टी में एक फिजाई हमले में हलाकत हुई है, और मगर इसराइल जो भी कहे हमास ने इसके बारे में अभी तक कोई भी रिपोर्ट नहीं की और कन्फेस नहीं किया। इसराइल कहता है कि अज़ैफ जनूबी इसराइल में 7 अक्टूबर, अच्छा वो कहते हैं कि इसराइल में जो 7 अक्टूबर का एक प्रोजेक्ट किया गया था जिसमें इसराइल की फौज, इसराइल के जो लोग थे वो सॉरी हमास के जो लोग थे, फलस्तीन के लोग थे, वो अंदर घुस आए थे इसराइल की सरहद की तरफ, और इसराइल और फलस्तीन की सरहद के दौरान बड़ी बड़ी ऊंचे ऊंचे बैरियर्स लगाए हुए हैं इन्होंने, ठीक, तो ये लोग इन्होंने वहां जाके उसको तबाही कर दी थी। اب وہ یہ کہتے ہیں کہ جو اضعاف ہیں یہ 7 اکتوبر کو جو اٹیک کیا تھا نا اس نے حماس نے اسرائیل کے اوپر اور 251 لوگوں کو کیپچر کر لیا تھا, ہی از دی ماسٹر مائنڈ فار دیٹ ایز ویل. بہرحال اسرائیل نے کہا ہے کہ ان کی ڈیتھ ہو گئی ہے, مگر بھائی مجال نہیں کہ اس جو فلسطینی ہے وہ اس کے بارے میں کوئی بھی بات نہیں کر رہے. میں نے جیسے آپ سے کہا یہ ہی واز اے ینگ مین, کوئی اتنا بڑا 1965 میں یہ پیدا ہوئے تھے. اچھا یہ پیدا بھی فلسطینین ہیں مگر 1965 میں جب پیدا ہوئے تھے تو یہ مقبوضہ علاقے مصر کے جو علاقہ ہے نا وہاں پہ یہ پیدا ہوئے تھے. اس کے بعد پھر ان کا جو پہلا نام تھا محمد زائب ابراہیم مصری رکھا ہے, مگر پھر اس کے بعد آپ کو پتا ہے جب انسان جنگی زندگی کو جوائن کر لیتا ہے تو پھر کبھی ادھر چھپ ادھر چھپ ادھر چھپ, پھر ان کا نام اضعاف کے نام سے یہ پہچانے جانے لگے. بہرحال اس کے بعد انہوں نے حماس میں شمولیت اختیار کر لی تھی. اچھا مزے کی بات یہ ہے کہ آپ کو پتا یہ ہم نے آپ کے ساتھ بڑی دفعہ شیئر کیا کہ فلسطین میں اوپر پورا کا پورا شہر آباد ہے مگر نیچے سرنگوں کا ایک جال ہے. آپ امیجن کیجئے گا اسرائیل نے اینٹ سے اینٹ بچا دی ہے مگر انہوں نے کہا کہ ہم نے آپ کے جتنے قیدی ہیں ان کو سرنگوں میں رکھا ہوا ہے, ابھی تک وہ وہاں پہنچ نہیں سکے. کہا جاتا ہے کہ یہ جو اضعاف ہیں یہ جو سرنگوں کا جال بنایا تھا اس کا ماسٹر مائنڈ بھی یہی شخص ہے. بہرحال 7 قتل کی ان پہ ناکام کوششیں کی, الٹیمیٹلی اسرائیل کی فوجی یہ کہتی ہیں کہ دے کلڈ ہم آن 7th جو مارچ کے یہ جو لوگ ہیں ان کو مار دیا, مگر اسرائیل نے بھی تک اس کے بارے میں کوئی بیان نہیں دیا. سن رہے ہیں پروگرام ساز و باز, بہت شکریہ ہمارے اسپانسرز کا جن کے توسط سے یہ پروگرام پیش کر سکتی ہوں. اس وقت ذکر کرنا چاہتی ہوں اوپن مائک کیفے کا, 905-5268-2600 ان کا نمبر ہے. اوپن مائک کیفے ڈنڈاس اسٹریٹ کے اوپر, ڈنڈاس اینڈ ڈکسی کے انٹرسیکشن پہ اوپن مائک کیفے. یہ ڈنڈاس کو فیس کرتا ہے, ایبسولیوٹ ڈنڈاس کو فیس کرتا ہے. اور اگر آپ ڈکسی سے دیکھیں تو ڈکسی سے ویسٹ کی طرف, یو کین ناٹ مس اٹ, ڈکسی سے ویسٹ کی طرف ڈنڈاس کے اوپر ہے اوپن مائک کیفے. ضرور تشریف لے کے جائیں, جائیے تو پلیز پروگرام کا ریفرنس ضرور دیجیے گا. آئیے چند ایک ٹاپ اپ ٹاور لیتے ہیں, واپس آتے ہیں.
دو کمرشل کے اسپاٹ لیں گے.
آپ سے ملاقات ہے, اس انٹرویو کو مس مت کیجیے گا, پلیز ڈونٹ مس دس انٹرویو.
یو آر لسننگ ٹو WTOR 770 AM ینگ ٹاؤن ٹورانٹو.
اپنی کمیونٹی دا سب تو بڑا ودیا کوالٹی والا تے سب تو پرانا سوڈی فرنیچر ہر گھر دی پہچان بن چکی ہے.
او پھر بنے بھی کیوں نہ, کیونکہ بیڈ روم سیٹ, سوفا سیٹ, میٹریسز, ڈائننگ ٹیبل, ڈیکوریٹو آئٹمز, گل کیجیے سارے گھر دا فرنیچر ودیا کوالٹی تے ڈسکاؤنٹڈ پرائس تے مل جاندا. سوڈی فرنیچر تو 3 سال لئی نو بیاج.
142 کینیڈی روڈ, برامپٹن, 9058747171.
جی صاحب, السلام علیکم ورحمۃ اللہ وبرکاتہ. امید کرتی ہوں آپ تمام خیریت سے ہوں گے. پروگرام میں آپ تمام کو خوش آمدید. ہم آپ سے ایک ریکویسٹ کرتے ہیں پروگرام کو جب آپ دیکھیں یا اگر آپ انٹرنیٹ دیکھتے ہیں, یہ دنیا, دس از 21st سینچری, وی آر سو سیلفش. کل کی ایک نیوز تھی اور اٹ واز ایبسولیوٹلی اے فیک نیوز, ڈاکٹر یاسمین راشد صاحبہ کے بارے میں. وہ کسی نے شعر بھی کہہ دیا, بدنام جو ہوں گے تو کیا نام نہ ہوگا. پھر یہ کہ لوگوں نے اپنا روزگار چلانے کے لیے ایسی خبریں جب دے دیتے ہیں تو بہت سے لوگ اس کو کلک کر لیتے ہیں, دے میک منی, مگر میرا ملک جو ہے اس سے بہت سفر کرتا ہے. میری آپ سے ریکویسٹ ہے کہ صرف سچ کی جستجو میں رہیے گا. آج بھی جن سے میں ملاقات کروانے لگی ہوں اور میں ان کی بہت احسان مند ہوں, میں نے آپ نے ان کے بہت سارے انٹرویوز کو دیکھا بھی, سنا بھی, جہاں سے تشویش بھی ہوتی ہے, بہت سارے سوالات بھی دماغ میں جنم لیتے ہیں. ان کا احسان کہ آپ تشریف لائے ہمارے ساتھ پروگرام میں. بنیادی طور پر یہ جو ہیں چارٹرڈ اکاؤنٹنٹ ہیں, جناب شبر زیدی صاحب کی ہم بات کر رہے ہیں. آپ 26 چیئرمین رہے ایف پی آر کے پاکستان میں. ظاہر ہے ان کے دور میں بھی ہم جیسے کرامت اللہ غوری صاحب بھی ہمارے سے جب آتے ہیں تو میں کہتی ہوں, سر جب آپ پوزیشن میں تھے تو آپ کے اختیار میں تھی ہر چیز, تب آپ نے کیا تبدیلی کی. ہم ان سے क्योंकि इन्होंने अंदर से देखा है, इनसे कुछ चीजें पूछेंगे और हम फिर ये भी पूछेंगे कि आपकी क्या मजबूरियां थी कि जब आप इस पोजीशन में थे तो आप उस स्टेज पे मुल्क को ना ला सके, कौन था पीछे। चबरजदी साहब, मैं एहसान मंद हूँ फॉर यू बीइंग विद अस, थैंक यू वेरी मच सर।
थैंक यू वेरी मच, शुक्रिया, मेहरबानी,
शुक्रिया सर। जैसे मैंने जिक्र किया अभी और मैं बल्कि आपका जब प्रोफाइल देख रही थी तो आप केयर टेकर गवर्नमेंट में भी आए थे और आज के दौर में जब हम देखते हैं तो पीडीएम वन जो केयर टेकर गवर्नमेंट बनी थी, पीडीएम टू जब बनी, तो ये सारी की सारी पीछे तो कोई और है, ठीक है, सामने ये अशखास नजर आ रहे हैं। तो मैं वो आपसे बाद में सवाल पूछूंगी कि आप भी 2013 में केयर टेकर गवर्नमेंट के जो सेटअप था उसमें थे, मगर इमरान खान साहब के दौर में आप 26 चेयरमैन रहे एफपीआर के। मेरी चंद एक चीजें आपसे सवाल हैं, मगर उससे पहले मैं सब लोगों को ये बताना चाहती हूँ, वेरी एजुकेटेड फाइन लर्नर्ड मैन जनाब शबरजादी साहब, पेशे के लिहाज से वकील भी हैं, चार्टर्ड अकाउंटेंट हैं, पाकिस्तान की बेहतरीन पोजीशन के ऊपर रहे और नंबर्स को बहुत अच्छी तरह से जानते हैं, और आज हम खास तौर पर पाकिस्तान की इकोनॉमी के हवाले से ही बात करेंगे। सर, आप केयर टेकर गवर्नमेंट में आए और पहला सवाल यहीं से स्टार्ट कर लिया जाए कि आपके पीछे भी लाने वाले वही लोग थे जो पीडीएम वन और पीडीएम टू लेके आए।
देखिए, मैं केयर टेकर गवर्नमेंट में 2013 में था, सेम गवर्नमेंट में, और पाकिस्तान में जो भी केयर टेकर गवर्नमेंट आती है उसके पास दो लोगों की सरपरस्ती होती है जिनकी बुनियाद पर वो आगे आते हैं, केयर टेकर बनाए जाते हैं, बल्कि ये ऑलमोस्ट ऑफिशियल पोजीशन है कि जो गवर्नमेंट जा रही होती है उसके उसका कंसेंट होता है कि जो लोग वो नॉमिनेट करते हैं कि भाई आप बता दें कि आपको कौन सा आदमी समझते हैं कि वो हम नॉन पॉलिटिकल है। तो जिस वक्त मैं आया था उस वक्त पीपल्स पार्टी और एमकेएम की गवर्नमेंट थी 2013 में, और उस केयर टेकर गवर्नमेंट में मैं दोनों की कंसेंट से आया था, ठीक है। और ऑब्वियसली जब केयर टेकर गवर्नमेंट में कोई आता है तो वो जरूर किसी की उसके साथ एस्टेब्लिशमेंट की भी कंसेंट होती है, इसमें ये बिल्कुल हमारी एक एस्टेब्लिश पोजीशन है। तो दोनों सियासी पार्टियां जो सिंध में अपोजिशन थी उस वक्त और जो सिंध में रूलिंग थी उनकी कंसेंट से मैं केयर टेकर फाइनेंस मिनिस्टर ऑफ सिंध आया था। मगर शायद आपको ये बात नहीं पता होगी कि मैं सिर्फ 2 महीने फाइनेंस मिनिस्टर ऑफ सिंध रहा था, उसके बाद 1 महीना मैंने अपनी पोजीशन फाइनेंस मिनिस्टर की छोड़ दी थी, क्योंकि मुझे सिंध के बहुत बड़े आदमी ने कहा था कि आप, हम नहीं चाहते कि आप फाइनेंस मिनिस्टर ऑफ सिंध रहें और आप इसको छोड़ दें, और मैंने वो छोड़ दिया था। तो आप मेरी बात को समझ गई होंगी कि किसने मुझे कहा था और मैंने क्यों छोड़ा।
सर, आप ना कहिएगा, मेरा ख्याल है बड़ी शख्सियत का अगर जिक्र आता है तो मैं तो जरदारी साहब के बारे में ही सोच सकती हूँ और मेरे दिमाग में कोई भी नहीं आता।
जाहिर है मैं वो खुशकिस्मत आदमी हूँ जिसने 2 महीने बाद फाइनेंस मिनिस्ट्री छोड़ दी थी, और मैं उस वक्त छोड़कर आया था, उस वक्त 110 बिलियन रूपीज सिंध के खजाने में पड़ा था, और मैंने उस वक्त कहा था कि मुझे मेरे लिए बड़ा अच्छा हुआ कि मैंने वो छोड़ दिया और मैं घर आ गया।
सर, यहीं से ये बात कर लेते हैं, जब आपने ये 2013 की हम बात कर रहे हैं, 110 बिलियन उस वक्त सिंध के खजाने में था, सिंध को तो मैं दगरगूं हालत में देख रही हूँ, आपके पास नंबर्स की गेम है, हम दरमियान के हिस्से की बाद में बात करेंगे, आज सिंध के खजाने में कितना है?
देखिए, सिंध के खजाने में आखिर में तो कुछ भी नहीं बचता, मगर सिंध के खजाने में तकरीबन 2000 बिलियन रुपीज आता है, इससे भी ज्यादा आता है फेडरल गवर्नमेंट से।
बहुत शुक्रिया, 2000 बिलियन आता है, जब आपने छोड़ा था 110 बिलियन था,
नहीं 110 बिलियन मई में था जो बचा हुआ था, ये मैं बात कर रहा हूँ मई की, क्योंकि साल गुजर गया था, 13 जी उस वक्त तकरीबन हमारा सिंध का जो हिस्सा आता था वो तकरीबन 700 बिलियन के आसपास था।
सर, आप जहर, आपने अच्छा किया, अपना दामन बचाया, आपने सिंध की बड़ी शख्सियत के कहने पे छोड़ दिया, आप फिर आते हैं जनाब इमरान खान साहब के दौर में, आप आते हैं, और आज जब मैं आपके बड़े इम्प्रेसिव आपके इंटरव्यूज हैं जिनको मैं सुनती हूं और मुझे गम भी होता है, मगर क्योंकि आप उस पोजीशन पर रहे, और मेरा हर पोजीशन में रहने के बाद रिटायरमेंट लेने वाले से सवाल हुआ करता है कि जब आप पोजीशन में थे और आपने उससे पहले 2013 में एक पोजीशन को देखा भी था, तो इमरान खान साहब के दौर में जब आप एफबीआई के चेयरमैन बने तो आपने एक्शन कोई लिया था जो आप महसूस कर रहे?
देखिए थोड़ा सा आप एक चीज को समझे, केयर टेकर जो होता है ना उसके पास पॉलिसी डिसीजन नहीं होता। आप इसको केयर टेकर को इसके साथ मिक्स नहीं करें, केयर टेकर के पास कोई पॉलिसी डिसीजन का राइट नहीं होता, वो सिर्फ एक प्रोसेस को गुजारता है। तो केयर टेकर के काम कभी भी कोई चीज डिसीजन लेना, कोई तब्दीली करना, कोई चीज करना नहीं होता। तो केयर टेकर का जो रोल है वो उसको आप एग्जीक्यूटिव रोल से नहीं कंपेयर करें। दूसरी बात मैं आपको बता दूं कि मैं 40 साल प्रोफेशन में रहा, अकाउंटिंग प्रोफेशन में, मैं स्टेट बैंक का डायरेक्टर भी रहा, मैं स्टॉक एक्सचेंज का डायरेक्टर भी रहा। मेरे लिए कभी भी चेयरमैन एफबीआर में अपनी मर्जी से नहीं आया था, और इमरान खान साहब मुझे जबरदस्ती लाए थे, मैं बगैर कंसेंट के आया था। मतलब कंसेंट का मतलब ये कि वो मेरे 40 साल पुराना दोस्त हैं, उनके साथ मेरी बहुत पुरानी दोस्ती है, तो मैं उन्होंने कहा कि शब्बर तुम्हारे पास कोई ना करने का जगह नहीं है। मगर अगर आप मेरा दौरानिया देखें, जब मैं चेयरमैन एफबीआर था तो मेरे तीन लोगों से बड़े शदीद इख्तलाफात हुए और मैंने उनके खिलाफ एक्शन लिया। उनमें एक थे रिटेलर होलसेलर्स, एक थे प्रॉपर्टी वाले, और एक थे आपके स्मगलिंग वाले। और अगर आप और वही बुनियाद जब बनी, इसकी बुनियाद पर जब मैंने देखा कि मैं वहां काम नहीं कर सकता, तो मैंने वो चीज छोड़ दी, क्योंकि मैं ये बिलीव नहीं करता कि आप पोस्ट पकड़ के बैठे रहें। तो पाकिस्तान में अगर रिटेलर या होलसेलर, जो कि सबसे बड़ा नहीं टैक्स देने वाला तबका है, अगर उसके खिलाफ 70 साल में कोई आदमी खड़ा हुआ है तो वो सिर्फ 4-5 महीने में ही था और कोई नहीं था।
ये दौरानिया इनको बहुत कम सा दौरानिया इमरान खान के दौर में मिला। 2009
ये आप बोल रहे हैं, मैं 2019 में ज्वाइन किया था मैंने एफबीआर, और दिसंबर 2019 में छोड़ दिया था।
अच्छा नहीं, मगर आप टिल अप्रैल 2020 रहे ना, आपने अपना रिजाइन करने के बाद यू टुक बैक रेजिग्नेशन।
मैंने मई में ज्वाइन किया था 2019 में, और दिसंबर 2019 में छोड़ दिया था।
अच्छा चलिए, एक तो ये बात हो गई, आपने कहा कि तीन लोगों, रिटेलर्स, प्रॉपर्टी ओनर्स और स्मगलर्स के साथ आपके इख्तलाफ रहे। आप कोई सॉलिड एक्शन ले सके? इमरान खान साहब ने आपको सपोर्ट किया था ताकि हालात कुछ बेहतर हो सके?
मेरी बात सुन लें, अगर आपने मेरा एक इंटरव्यू सुना हो जो रिकॉर्ड पर मौजूद है, शाहजेब खानजादा के साथ जो जियो की शाहजेब इंटरव्यू है, मैंने उसमें ये बताया था कि मैं किन किन के साथ लड़ाई लड़ रहा था वहां पे, जिसकी बुनियाद पे फिर मैंने फैसला किया कि मुझे ये चीज छोड़ देनी चाहिए। और मैंने इमरान खान को कहा कि मैं इस पोजीशन में काम नहीं कर सकता, और मैंने छोड़ दिया। और मैं आपको ये बता दूं कि पाकिस्तान में मैं शायद वाहिद आदमी था जिसको पूरी तरह सपोर्ट हासिल थी, बाजवा साहब की भी और इमरान खान साहब की भी। और मैं आपको आज ये भी बताने को तैयार हूं कि अगर ये आदमी, दोनों आदमी जो आज भी जो कोई आता है, वजीर आजम हो या चीफ ऑफ आर्मी स्टाफ हो, वो जितना मर्जी अच्छा हो, जब तक हम एक पूरी रेजोल्यूशन ये नहीं करेंगे कि हम टैक्स को इन्फोर्स करना है, कोई आदमी चेयरमैन एफबीआर बनकर या फाइनेंस मिनिस्टर बनकर पाकिस्तान में कोई तब्दीली नहीं ला सकता, इंक्लूडिंग चीफ ऑफ आर्मी स्टाफ, इंक्लूडिंग प्राइम मिनिस्टर।
माय गॉड, इसका मकसद है कि ये जो वहां के लोग हैं, चाहे वो स्मगलर हों, चाहे प्रॉपर्टी टाइकॉन्स जो हैं, दे आर वेरी पावरफुल, दैट्स व्हाट यू वांटेड टू से?
वेरी तो वेरी वेरी इज अ रॉन्ग वर्ड, दे आर दी ओनली पावरफुल।
वाओ,
वेरी इज अ रॉन्ग वर्ड।
प्राइम मिनिस्टर और आर्मी स्टाफ भी बेबस हैं।
चीफ ऑफ आर्मी स्टाफ भी बेबस है, यस मैं ही कह रहा हूँ आपके सामने। मैंने ये बात मैंने यही कहा ना, आप अगर वो मेरा इंटरव्यू सुने जो मैंने शाहजेब खानजादा को दिया था जब मैंने प्रॉपर्टी की वैल्यू उसको बढ़ाया था और उसको मार्केट वैल्यू पे लेकर आया था, तो मुझे बाजवा साहब ने बुला के कहा था कि जरा इसको पे हाथ औला करो, परेशानी है, चीजें देख आहिस्ता चलो। तो मैंने उनको यही कहा था कि बाजवा साहब मैं अगर आहिस्ता चलना होता तो मैं यहां नहीं आता। उसके बाद मैंने 15,000 एम्प्लाईज और FBR को मैंने कहा था ये सरप्लस है, इनको घर भेज दें।
तो अब यहां पे मेरा सवाल आता है, चलिए जी जो प्रॉपर्टी या जो पाकिस्तान की वडेरे लोग हैं वो सिस्टम को चलने नहीं दे रहे, प्राइम मिनिस्टर बेबस है, चीफ,
ये आपकी गलतफहमी है। यहां पर चपरासी भी वडेरा है। वडेरे का मतलब कोई फ्यूडल नहीं होता। जो FBR का चपरासी है वो भी वडेरा है, उसका भी एक गैंग है, उसकी भी अपनी एक टेरिटरी है, वो उस टेरिटरी के अंदर वडेरा है। मैंने जब FBR ज्वाइन किया था मैंने इमरान खान से और बाजवा साहब से ये अप्रूव कराया था कि FBR में 18,000 आदमी हैं, इनमें से 15,000 आदमियों को अगर आप घर भेज दें तो पाकिस्तान का टैक्स निजाम ठीक हो जाएगा, ये चीज अप्रूव हो गई थी। और जब इमरान खान की गवर्नमेंट के वो लोग जो कि सिविल सर्विस रिफॉर्म कर रहे थे उन्होंने कहा कि नहीं अभी इसको रुक जाए, आहिस्ता करें, कल करें, परसों करें, तो मैंने फैसला किया कि मैं क्यों बैठा हूं वहां पे, मैं वापस आ गया।
एक कमाल की आपने बात की, क्योंकि जाहिर है मेरे जैसे के दिमाग में ये सवाल आता है कि जब आप पोजीशन में थे तो आप चीजों को सही कर सकते थे। इमरान खान, अब इमरान खान साहब के साथ काम करने वाले हिंड्रेंस बने, इमरान खान साहब के साथ काम करने वाले हिंड्रेंस बने और आप उन 1500 लोगों को फारिग नहीं कर सके।
आप मेरे 8 महीने देख लें, मैंने ऐसी ऐसी चीजें की हैं जो लोगों को आज भी समझ आ रही है कि वो सही करके गए थे। ट्रैक एंड ट्रेस सिस्टम जो आज आपने जो शहबाज शरीफ साहब ने कहा कि ट्रैक एंड ट्रेस सिस्टम नहीं चल रहा था या था, वो किसने लगाया था, किसने शुरू किया था? QS किसने शुरू किया था? पाकिस्तान में आज भी अगर किसी बंदे ने कोई टैक्स के निजाम में तब्दीली की बात की है वो मैं था, मगर मैं वहां बैठकर 23,000 आदमी की रिश्वत की और करप्शन की जिम्मेदारी लेने को तैयार नहीं हूं।
सर कहा जाता है कि FBR में अगर किसी की प्रॉपर काम है तो एक जेन्युइन सी टैक्स रिबेट जो मिलती होती है या रिबेट जो मिलती होती है वो जो कारिंदे हैं उसका 10%, यानी उस आदमी का हक बनता है उस रिबेट पे 10%। कुछ जाली LLCs भी खुलती हैं जिन्हें उन्हें पैसा बनाना है, वहां पर रिश्वत जो है वो 10-20% के दरमियान है।
इसलिए मैंने आपको यही कहा ना, उसका इलाज ये है कि उन आदमियों को निकाल के मशीन को लगाया जाए। इसीलिए मैंने 15,000 आदमी को निकालने की रिकमेंडेशन बाजवा साहब से इमरान खान से अप्रूव करवाई थी, मगर ब्यूरोक्रेसी ने वो नहीं होने दी।
अच्छा, हम ये समझते थे कि पाकिस्तान की इस दगरगुं हालत का जिम्मेदार पॉलिटिशियंस के बाद चंद एक जर्नल्स एंड जर्नलिस्ट्स, मगर अभी आपने बताया कि नहीं, वहां तो हर आदमी चीता है।
पाकिस्तान की तबाही की बुनियाद इस्लामाबाद है,
आज या रावलपिंडी,
दोनों इस्लामाबाद, रावलपिंडी कम है, इस्लामाबाद ज्यादा है। इस्लामाबाद में ना इस्लाम है ना वो आबाद है।
तो जब आपने इस्लामाबाद का जिक्र किया तो आपका भी कहने का मकसद है कि दीज आर द पॉलिटिशियन हु आर रिस्पॉन्सिबल फॉर इस बदतरीन सूरत हाल।
नो, द पॉलिटिशियंस आर तो बेचारे बड़े मासूम से लोग हैं। द ब्यूरोक्रेसी जो सिस्टम गोरा छोड़ के गया है, ब्यूरोक्रेसी फौजी और मुल्ला मिलके पाकिस्तान को तबाह कर देंगे।
ओहो, वेरी सैड, वेरी सैड। आज आप कहते हैं कि 75,
आई एम नॉट सैड, आई एम वेरी सेटिस्फाइड। मुझे पता है कि मुल्क कहाँ जा रहा है, आप लोग परेशान हैं, मैं परेशान नहीं हूँ। मुझे पता है कहाँ जा रहा है, हमें क्या करना है।
नहीं नहीं, बहुत सर, इसीलिए तो आज आपसे बात हो, मैं छोटी छोटी बातें जो आम आदमी के दिमाग में मैं उनसे ही बात कर रही हूँ। मेरा तो बड़ा सिंपल सा प्रोग्राम है, नीदर फंडेड बाय एनी वडेरा। हम तो सिर्फ लोगों को, मैं सिर्फ ये कहती हूँ कि गलत बातों की तरफ और गलत वीलॉग्स को, गलत चीजों को देख के गलत रास्ते पे ना जाएं। सर आपने कहा, सर आप कहते हैं कि 75% स्टाफ निकाला जाए, बिल्कुल सही कहते हैं, मगर आप महसूस करते हैं कि जब आप पोजीशन में, हालांकि वो एक साल से भी कम की पोजीशन थी, आप ना कर सके तो कौन इसको करेगा, इस बिल्ली के गले में कौन घंटी बांधेगा कि गैर मुतल्लिका स्टाफ को निकाल दे।
मैं तो बहुत छोटा आदमी था, मैंने कहा ना बाजवा साहब नहीं कर सके, इमरान खान नहीं कर सके, तो आप क्या बात कर रही हैं?
कौन करेगा?
देखिए जब आपको मुफ्त के पैसे मिल जाते हैं और आपकी गाड़ी आहिस्ता आहिस्ता चलती रहती है तो आप कभी भी कोई तब्दीली नहीं ला सकते। पाकिस्तान में हम इंतजार कर रहे हैं कि ये गाड़ी रुके तो खुद ब खुद हो जाएगा,
रुके तो खुद ब खुद होगा। आज मैं आपको बताना चाहती हूँ, पाकिस्तान टेलीविजन के स्टाफ को 2 महीने से तनख्वाहें नहीं मिली।
बड़ी अच्छी बात है।
इसका मतलब है कि जब तनख्वाहें नहीं मिलेंगी तो ये सारे के सारे खुद ही झड़ जाएंगे। बड़ी सही बात
है, बड़ी अच्छी बात है। आप पाकिस्तान टेलीविजन के स्टूडियो पे गई हैं कभी?
बेचारे छोटे बेचारे तो वही बात है कि वॉलंटियर काम कर।
आप मुझे ये बताइए कि स्टूडियो में कितने आदमी काम करते हैं?
मार सर, बेशुमार, इतनी ज्यादा तादाद है कि हम तो हैरान हैं। अब इस प्रोग्राम की रिकॉर्डिंग के लिए मैं और आमिर हैं, हमने सारा काम खुद किया।
नहीं तो आपको आपको जरूरत है इतने आदमी की, फिर आप अगर इतने आदमी रखेगी तो यही होगा फिर।
यानी वो किसी का भी काम नहीं रहता, वो हर एक की जिम्मेदारी होने की वजह से कोई भी अपने काम को नहीं कर सकता। चलिए जी, ये भी आपने बड़ी एक सर मैं ये बताना चाहती हूँ कि GHQ एक होता है पॉजिटिवली मुल्क की तरक्की के लिए, कामयाबी के लिए काम करना। आपने कहा पॉलिटिशियन बड़ा सिंपल है, मगर मुझे लगता है कि अगर GHQ की इतनी इंटरफेरेंस है तो दीज आर द पॉलिटिशियंस जो उनको अपने कंधों पे नाचने देते हैं, तो GHQ की FBR में कितनी इंटरफेरेंस है?
FBR की खराबी में GHQ का कोई रोल नहीं है, IPP में GHQ का कोई रोल नहीं है। ये सारा किया धरा पॉलिटिशियंस का है जो ब्यूरोक्रेसी के हाथों पे खेलते हैं। सारे ब्यूरोक्रेट जो है हमारे, अक्सरियत उनकी जो आज है, उन सबके पास ड्यूल नेशनलिटी है, उनकी सबकी फैमिली कनाडा में रहती है, कराची में नहीं, पाकिस्तान में नहीं रहती।
सर आप चार्टर्ड अकाउंटेंट भी रहे, आप हैं, आप लॉयर भी हैं, आप FPR के चेयरमैन भी रहे, मुझे ये बताइएगा कॉन्फ्लिक्ट ऑफ इंटरेस्ट, यानी ये जो ब्यूरोक्रेट्स हैं दे कैनॉट लीव कैनेडा पाकिस्तान आफ्टर देयर रिटायरमेंट, मगर मोस्ट ऑफ द पीपल, क्या गवर्नमेंट को या किसी एक को पता है कि यहां हर आदमी अपनी लेके चल रहा है, कोई कानून का इनकाद होगा, कैसे होगा कि ये लोग मुल्क को ना छोड़ सकें? दे कैन नॉट कीप 2 पासपोर्ट्स।
सिंपल सी बात है, इंडिया में ड्यूल नेशनलिटी अलाउड नहीं है। आप भी कर दें?
क्या बात की, जबरदस्त। कि इसका मतलब है कि आप चस्का भी लेना चाहते हैं, ड्यूल नेशनलिटी बंद की जाए। बड़ी सही बात आपने की, थैंक यू वेरी मच। हालांकि मैं खुद अब्रॉड रहती हूँ, इंडिया
ये जो पॉलिटिशियंस हैं इनके ऊपर ड्यूल नेशनलिटी अलाउड नहीं है।
पोजीशन बनाने के लिए तो सारे ड्यूल नेशनलिटी होने के बावजूद उस वक्त की हुकूमत के लोग उनको बिठा लेते हैं।
बात सुन ले पूरी, उनको ये जो बैन लगवाया था ये मैंने लगवाया था मुशर्रफ साहब से कह के। अब आपको इसको आहिस्ता आहिस्ता बढ़ाना है और पहले ब्यूरोक्रेसी पे लगाना है, फौजियों पे लगाना है, फिर पूरी पीपल पे लगाना है। कोई मसला नहीं है, कोई रॉकेट साइंस नहीं है, ये मैं करा लूंगा, आप परेशान नहीं हो, इंशाल्लाह हो जाएगा, आप परेशान नहीं हो।
मगर सर धोखाधड़ी बहुत ज्यादा, हिपोक्रेसी बहुत ज्यादा। आपके मुराद अली शाह, उनकी वाइफ की यहाँ की सिटीजनशिप है, यहाँ वो अपना बनवा रहे थे ड्राइवर लाइसेंस, अपनी बेगम का बनवा रहे थे, ही ऑल्सो हैज, तो वहां तो सारे हिपोक्रेट है।
मेरी बात सुने, आज मेरी जो व्यूअरशिप है पाकिस्तान में वो तमाम मीडिया से ज्यादा है, ठीक है? तो मैं जो कराना है वो करा लूंगा, आप परेशान नहीं हो,
इंशाल्लाह। अब सर मुझे लगता है कि जैसे बाहर के लोग एक बात करते हैं, इस वक्त अगर मैं देखती हूँ इंडेक्स, जाहिर है किसी इंसान की सेहत के लिए भी बहुत सारी चीजें इंडेक्स होती हैं, मुल्क की हालत के लिए भी। अगर हम स्टॉक्स को देखते हैं तो इस वक्त पाकिस्तान के स्टॉक्स हमें अब नजर आते हैं। अगर हम मोदीज की जो रिजल्ट्स हैं या उनकी जो असेसमेंट है उसमें देखें तो पाकिस्तान पता नहीं कहां चलता चला जा रहा है। आप क्या फरमाएंगे?
देखिए देखिए बात बड़ी सिंपल सी है, ये आप लोगों की बदकिस्मती है या मैं उसको नलायकी बोलूंगा कि आप पाकिस्तान की हालत मोदी से पता करते हैं, पाकिस्तान के इकोनॉमिस्ट से पता नहीं करते, पाकिस्तान के लोगों से पता नहीं करते कि पाकिस्तान का प्रॉब्लम क्या है। ठीक है ना, मूडीज की रिपोर्ट पढ़ ली आपने, स्टॉक शेयर की रिपोर्ट पढ़ ली और आपने पता लग गया कि पाकिस्तान में क्या हो रहा है। आपके ख्याल में तो कोई पाकिस्तान में जंग हो रही है और पाकिस्तान में जो है वो लोग एक दूसरे को मार रहे हैं, ऐसी बात नहीं है। कराची में तकरीबन 3 करोड़ आदमी रहता है और कोई बड़ी सिविक एमिनिटीज नहीं है, उसके बावजूद भी शहर चलता है, लोग आते हैं, लोग जिंदा रह रहे हैं, लोगों की जिंदगियां गुजरती है और चीजें अपनी जगह पर मौजूद हैं। तो ये, और मुझे ये भी अंदाजा है कि हमारे यहाँ आज भी इन पाबंदियों के बावजूद भी कितनी आजादी है। जब आप दुबई में जाते हैं, जब आप सऊदी अरब जाते हैं, जब आप कुवैत में जाते हैं, तो आपको पता लग जाता है कि अब उन्होंने यहाँ तक कहा है कि अगर सऊदी कोई यूएई में बैठ के लाइक भी करेगा तो आप, अगर आप ज़हनी तौर पर गुलाम बनकर रहना चाहते हैं तो बिल्कुल रहें, तो मगर अगर आप ज़हनी तौर पर आजादी चाहते हैं तो पाकिस्तान एक बहुत, अभी भी तमाम खराबियों के बावजूद भी एक बहुत रीजनेबल मुल्क है।
बहुत जबरदस्त बात कही
आपने, हजार गुना बेहतर है दुबई से, सऊदी अरब से। आपको किसी को राइट है बैठ के दुबई में बात करें, पॉलिटिक्स आपको आधे घंटे में बाहर निकाल देंगे।
अभी रिसेंटली हुआ सर, पैलेस्टाइन के लिए उस बच्चे ने बात की।
आप क्या आप मुहर्रम की मजलिस कर सकते हैं दुबई में? हम खुलेआम करते हैं, हम जुलूस निकालते हैं, हमने इस मुहर्रम में 10 जो अभी गुजरा है, हमने कराची में 11,000 जुलूस निकाले, 11,000।
ये तो प्लस, आपने बहुत बड़ा प्लस कहा, मगर हम जब तक हमारी आंखें सलामत होती हैं, पांव सलामत होते हैं, हम कदर नहीं करते।
तो आप छुपते छुपाते जाते हैं, ये करते हैं, ये आजादी कहाँ मिलेगी आपको? दुबई में क्या कर सकते हैं आप बताइए? आप गुलामों की तरह जिंदगी गुजारते हैं, सिंगापुर में कर सकते हैं आप ये सारे काम?
सर अभी आपने, बहुत अच्छा लगा आपसे बात करना, तसल्ली भी दी आपने, होप भी दी। डू यू थिंक कि अगर आप दोबारा पोजीशन में आए, आप इन बंदों को, आपको बताया प्राइम मिनिस्टर भी बेबस है, चीफ ऑफ गार्डी स्टाफ भी बेबस है, आप इन लोगों को गिरा डाल सकते हैं या इनकी इनको आंसरेबल कर सकते हैं, वो जो पाकिस्तान की तबाही का बायस बन रहे हैं?
देखिए मेरी बात सुने, जब तक पाकिस्तान में इख्तदार आला इस्लामाबाद के नलायकों के पास है और इस्लामाबाद में रखेंगे तो कभी भी पाकिस्तान में कोई तब्दीली नहीं आ सकती। आपको छोटे सूबे बनाने पड़ेंगे, इख्तदार को तब्दील करना पड़ेगा, इख्तदार को नीचे लाना पड़ेगा लोकल बॉडीज में। जो पाकिस्तान की ब्यूरोक्रेसी है और कुछ हद तक जो पाकिस्तान की एस्टेब्लिशमेंट है, वो नहीं चाहती कि इख्तदार आला पिंडी और इस्लामाबाद से नीचे आए, और वो नीचे नहीं आने देते, जिसकी वजह से मुसीबत बड़ी हुई है। आप इस्लामाबाद को आधा कर दें, पाकिस्तान के मसाइल आधे रह जाएंगे।
कौन आपको सपोर्ट करे कि इस बिल्ली के गले में घंटी बांध सके? एस्टेब्लिशमेंट तो बहुत ही कमजोर है,
इस मुल्क में हरे हरे की बिल्ली है ना, घंटी बांधने वाला और बेघंटी बांधने वाला, ये गलत कॉन्सेप्ट है। ये लोग गलत समझते हैं कि एक आदमी आएगा और बिल्ली के गले में घंटी बांध देगा, ये बेकार की बातें हैं। तारीख इंसानियत में
आप सोल्यूशन दें, आप सोल्यूशन दें।
बात सुने, बिल्ली गले घंटी और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम नहीं बांध सके, बताइए आप बांध सके?
सही कहा आपने, बिल्कुल सही कहा।
बताएं आप क्या तारीख इंसानियत की साबित करती है कि बिल्ली गले में घंटी बांध दे? आप अपना पैगाम देके चले जाते हैं। अगर बिल्ली के गले में घंटी बांध सकते ना रसूल सलम, तो उनके 50 साल के बाद उनके नवासे को करबला में कत्ल नहीं कर दिया जाता, तो फिर ये बिल्ली के गले में घंटी?
यारे वार जो थे उन लोगों को असैसिनेट कर दिया 30 साल के बाद, तो पीछे
क्या? तो यही मुश्किल है उनके कैपिटल में, कैपिटल में, उनके कैपिटल में, ये भी याद रखे, उनके कैपिटल में असैसिनेट कर दिया, 50 साल के बाद उनके नवासे का सर लेकर 1400 मील चले गए, तो वो तो रसूल अल्लाह नहीं कर सके जो आप उससे मंगवा करवा रही है।
اب یہی تو میرا سوال ہے کہ آپ نے جب صوبے چھوٹے بنائے, ہندوستان کی ترقی کا باعث میرا خیال آج یہ کہ جب انڈیا بنا تھا تو صوبے کم تھے, آج انہوں نے وقت کے ساتھ آبادی بڑھنے, ایریا تو وہی ہے, انہوں نے صوبے بڑھا دیے, انہوں نے جاگیردارانہ نظام کو انہوں نے ختم کر دیا, انہوں نے یہ جو بیوروکریسی ہے اس کو بھی کسی حد تک کنٹرول کیا. تو آپ مجھے یہ بتائیے گا, آپ مجھے سولوشن دے دیں سے ہم چاہتے ہیں کہ آپ اور چیف آف داری سٹاف کے دماغ میں آ گیا, آگے آپ ہیں جن
میں نے آپ کو
دے دی جائے تو کیا کریں گے آپ؟
میں نے آپ کو پھر کہا نا, میں نے بات کی کہ رسول اللہ صلی اللہ علیہ وسلم بھی نہیں کر سکے, وہ پھر میری بات مس کوٹ ہو جائے گی. میں صرف یہ کہنے کی کوشش کر رہا ہوں کہ میں یہ بتانے کی کوشش کر رہا ہوں کہ جو بھی لوگ آتے ہیں ریفارم کے لیے وہ صرف پیغام دے کے چلتے, پیغام دیتے ہیں, اس کے بعد لوگ اس پہ عمل کریں یا نہیں کریں وہ انسانوں کی مرضی ہوتی ہے. ٹھیک ہے, یہ ایک الگ سوال ہے. اس لیے وہ کامیاب سے اپنا پیغام لوگوں تک پہنچا گئے, لوگوں نے نہیں کیا اور لوگوں نے اس سسٹم کو تباہ کر دیا, وہ خرابی ان آدمیوں کی ہے. اب آپ کہہ رہی ہیں کہ پاکستان میں یہ چیز کیسے صحیح ہوگی, وہ پاکستان میں یہ چیز اس وقت صحیح ہوگی جب پاکستانیوں کو یہ احساس ہوگا کہ وہ ان کے معاشی اور معاشرتی حالات ٹھیک نہیں ہے. ہمارے یہاں اندر ایک جراثیم بیٹھا ہوا ہے اس بات کا کہ ہم کوئی بڑا کامیاب سا ملک ہیں, ہمارے پاس بے شمار وہ ہیں اللہ تعالیٰ کی نعمتیں ہیں جو ہم ایکسپلور نہیں کر پا رہے. جس دن ہم یہ ریئلائز کر لیں گے کہ پاکستان ایک بڑا کمزور سا ملک ہے, اس کے اندر ہمیں اپنے پڑوسیوں کے ساتھ اچھی طرح رہنا پڑے گا, اس کے اندر ہمیں مذہب کو ایکسپلائٹ نہیں کرنا پڑے گا, تو وہ چیز خود بخود ٹھیک ہو جائے گی. مگر یہ چیز شرافت سے لوگوں کو سمجھ نہیں آ رہی تھی, مگر اللہ کا شکر ہے کہ اب جو حالات ہیں وہ ان کو سمجھ آ گئی ہے. جسے کہتے ہیں نا اب ان کو,
میں اگر آپ نے اپنے طور پہ بیان کیا مگر میرے جیسے لوگ بھی بہت سے دیکھنے والے پروگرام کو ہیں, ان نٹ شیل آپ نے فرمایا کہ فروری 8 فروری کو ایک تبدیلی عام عوام لے کے آئے ہیں. سو دس از عام عوام کے اگر ان اشرافیہ نے اپنی جان کو بچانا ہے, ورنہ جب بھوک پیاس اور برا حال ہوگا تو پھر دوسرا سری لنکا بنے گا ضرور.
یہاں ایک اور بات یاد رکھیں, ایک بات اور یاد رکھیں, پاکستانی عوام 8 فروری کو بیلٹ بکس میں ضرور ووٹ ڈال کے آئی ہے, مگر کبھی بھی پاکستانی عوام بھوک اور افلاس کے لیے باہر نہیں نکلے گی. یہ میری بات آج لکھ لیجیے گا آپ. ٹھیک ہے,
بچے کے ڈاکوؤں کو آخر گھیر ہی لیا نا انہوں نے,
بچے کے ڈاکو رہیں گے ان کے سر پر, کون ہے ہمیں پتا ہے. دیکھیے میں آپ کو کہنے کی کوشش یہ کر رہا ہوں, جس وقت اسلام آباد اور پنڈی والوں کی گردنوں سے سلاخیں ذرا نیچی ہوں گی نا, جب انہیں یہ اندازہ ہوگا کہ ہن گل نہیں بن رہی, اب نہیں ہن بن نہیں رہا, ابھی ان کے دماغ میں یہ ہے کہ جی ساڑی گل چل رہی ہے. جس دن ان کے دماغ میں یہ آ گیا نا کہ ہن بن نہیں رہی, گل نہیں بن گئی, تو یہ بندے کے متر خود ہی بن جائیں گے. ابھی مسئلہ یہ ہے کہ ان کے دماغ میں یہ بیٹھا ہے کہ نہیں جی کر لیں گے, ہو جائے گا. اب میرے جیسے لوگوں نے ان کو لا کر اس جگہ پہ کھڑا کر دیا ہے کہ اب ہم انہیں کہہ رہے ہیں کہ سر تاڑی گل بن نہیں رہی.
سر یہاں میرا سوال ایک آتا ہے کہ انہوں نے دے جسٹ وانٹ ٹو پٹ ایوری تھنگ انڈر دا کارپیٹ. آج غداروں کے بورڈ لگا دی ہیں انہوں نے پاکستان میں. اینی بڈی جو آئیڈینٹیفائی کرتا ہے پرابلم کو یا اس کا سولوشن بتاتا ہے اس کو یہ غدار کہہ دیتے ہیں.
میری ایک بات سنیں, اس جو گردن میں سریا جسے کہتے ہیں یا ہماری ٹو مچ ایگوسٹک ہے, اس میں عمران خان بھی شامل ہے, وہ بھی اس بات پہ شامل بلیو کرتے ہیں کہ یار کوئی کرپشن ہو گئی ہے اس وجہ سے ملک نہیں چل رہا, وہ بھی اس بات پہ بلیو کرتے ہیں کہ یار یہ 2-3 پارٹیوں نے خراب کیا. ایسی بات ان کے دماغ میں بھی یہ ہے, یہ پاکستان کے ایک اشرافیہ کے دماغ میں, ایک پولیٹیشین کے دماغ میں, جنرلوں کے دماغ میں یہ بات بیٹھی ہے کہ یار اسی تو بہت بڑا ملک ہے نا, ہم تو نیوکلیئر پاور ہیں, ہم یہ ہیں, ہم وہ ہیں, اور کھانے کو روٹی نہیں ہے. تو جو جب یہ جب ان کو سمجھ آئے ہی نا کہ کھانے کو روٹی نہیں ہے, جب ایکچولی ان کو سمجھ آئے, آہستہ آہستہ آ رہی ہے, تقریباً آ گئی ہے, تو اب ان کو اب سمجھ آئے گی کہ روٹی نہیں ہے کھانے کو, اب یہ خود بخود ٹھیک ہو جائیں گے. آپ کو کوئی گھنٹی بلی کے گلے میں گھنٹی باندھنے کی ضرورت نہیں ہے, اب تو یہ ملک بچائیں نا. پہلے تو یہ کبھی جا کے انڈیا سے لڑتے تھے, کبھی جا کے افغانستان میں لڑتے تھے, کبھی رشیا کے لیے لڑتے تھے, اب تو گھر کے اندر ان کی سیفٹی نہیں ہے نا. تو اب ان کو سمجھ آ رہی ہے इनको लगते ना पंजाबी बोलते हैं लग पता गया है कि पाकिस्तान की हकीकत क्या है। तो अब इस ये वो चीज है जिसको इस जगह पे लाने में मेरा जाति बहुत बड़ा हाथ है। मैं वो आदमी था जिसने 2021 में कहा था कि पाकिस्तान टेक्निकल डिफॉल्ट में है, और आज तमाम लोग इस बड़ी बात से एग्री करते हैं, उस सब लोग हंसते थे। तो आप इस पे परेशान नहीं हो, आप कनाडा में बैठे हैं आराम से। हमने जो
बहुत शुक्रिया आपका एक सोल्यूशन के भाई, एक तो ड्यूअल सिटीजनशिप खत्म होनी चाहिए, ब्यूरोक्रेसी को कंट्रोल किया जाना चाहिए। मगर इस मुल्क में जो मुल्क के लिए बड़ा बड़ा बोलता है ना, मैं बल्कि आज ही सुन रही थी वो जो एक मोहतरमा थी जो पैसे लेके भागी थी, जिस कस्टम वाले ने उसको पकड़ा था अल्टीमेटली उसको ही मरवा दिया। ये तो
मतलब आपकी बात समझ गया, मैं जिन बात कर रहे हैं मैं आपकी बात समझ गया। वो अदाकारा थी, देखिए ये सारी चीजें की जाती हैं लोगों की अटेंशन स्पेन को डाइवर्ट करने के लिए। कभी कोई वीडियो निकल गई, कभी कोई अदाकारा निकल आई, कोई ये हो गया, ये सारी चीजें, कभी मौलवी निकल आए, कभी धरना दे दिया मौलवियों ने आके, ये सारी चीजें पाकिस्तानी अवाम को उनके रियल मसाइल से हटाने के लिए फैब्रिकेट की जाती है। और ये सारी कहानियां आप जैसे मीडिया के लोग लेके बैठ जाते हैं और उस पर पूरे पूरे चार चार दिन प्रोग्राम करते रहते हैं।
इसीलिए तो हम आपको लेके आए हैं। हम आपने आज चार बातें जो की हैं, मैंने इतने लोगों से बात की है, किसी ने भी नहीं की। ड्यूअल सिटीजनशिप खत्म हो जानी चाहिए, आप अपनी ब्यूरोक्रेसी को कंट्रोल करें, आप सूबे ज्यादा बनाएं, आप मतलब दीज आर बड़ी ग्रास रूट की बातें। मतलब फिर अगेन मैंने आपसे एक सवाल किया नहीं, लोगों को डिविएट करने के लिए ना, वो कहते हैं जी शब्बर जैदी साहब भी चार्टर्ड अकाउंटेंट थे, ये इनका बेटा भी वकील था, चार्टर्ड अकाउंटेंट था, अपने जो क्लाइंट्स थे उनको इन्होंने बड़े बेनिफिट दिला दिए, एंड दीज आर द थिंग्स जस्ट टू डिविएट पीपल या लोगों को हटाने के लिए।
भी क्लैरिफाई कर दूं, देखिए मेरी बात सुने, पाकिस्तान का कोई बड़ा ऐसा बिजनेसमैन नहीं है जो मेरा क्लाइंट नहीं है। पहले भी फर्गुसन में भी, आज भी, प्राइवेटली भी, पाकिस्तान का हर बड़ा बिजनेसमैन पाकिस्तान में टैक्स की अगर एडवाइस लेगा तो मुझसे लेगा, ठीक है। मगर मैं आपको शायद एक बात बता दूं, और मैं लोगों को शायद पता नहीं है, मैंने कभी किसी इंडिविजुअल की रिटर्न फाइल ही नहीं की। मैं सिर्फ लिस्टेड कंपनी और इंटरनेशनल क्लाइंट को डील करता हूं, मैं कभी किसी इंडिविजुअल की रिटर्न फाइल ही नहीं करता। और इसलिए क्योंकि मैं तो अपनी रिटर्न फाइल नहीं करता खुद, तो लोगों को ये बात पता ही नहीं है, वो शब्बर जैदी को जानते ही नहीं है, उन्हें ये
मैं यही तो आपके साथ रोना रो रही हूं कि लोगों की तवज्जो बटाने के लिए उसी इंसान की किरदार कुशी करना शुरू कर देते हैं।
पूछेगा उनसे, पूछेगा कराची में, जबकि मैं आपको बताया कि क्योंकि अहले तशरीह हूँ और सिक्योरिटी रिस्क हूँ और मैं तालिबान के खिलाफ बात करता रहता हूँ, तो आप बताएं कि पाकिस्तान में मैं एक्स चेयरमैन FBR भी हूँ और मैं कोई फाइनेंशियली भी स्टेबल आदमी हूँ। मैं कराची में होंडा सिविक में चलता फिर बैठता हूँ, मेरे पास होंडा सिविक गाड़ी है, लेके चलता हूँ। मेरे पास एक 500 गज का रियर प्लॉट है अपने डिफेंस में। मैंने जिंदगी में कोई घर नहीं बनाया। तो ये अगर उल्टे लटक जाए ना, अगर ये उल्टे लटक जाए तो अभी शब्बर जैदी की जात पे कोई कीचड़ नहीं उछाल सकते। और इसीलिए मैं इतने जोर से बोलता हूँ कि उन्हें मुझे पता है कि ये मेरे ऊपर कुछ भी नहीं कर सकते मेरे ऊपर, और ये सब कोशिश कर चुके हैं। मेरी बात सुने, ये सारी कोशिशें, मेरे घर के हालात, मेरे प्रॉपर्टी, मेरे बेटे, मेरी बच्ची, मेरे भाई, सबका ये कागज देख चुके हैं। और इसमें मैं आपको इंटरेस्टिंग बात बताऊं, जब ये सदर साहब जो आजकल चीफ आर्मी स्टाफ है, जब ये चेयरमैन थे कुछ थे, तो उन्होंने मुझे कहा था एक दफा कि यार आप इतनी जोर से इसलिए बोलते हैं कि आपकी फाइल में कोई कागज ही नहीं है गलत। तो मैं आपको सिर्फ ये कहना चाहता हूं कि जब आपको, अगर आपको जोर से बोलना है ना और सख्त बात करनी है, तो फिर आप अपने 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 स्केलेटन को सही करें, पहले अपने स्केलेटन को सही करें। तो ये बड़ा मुश्किल होता है पाकिस्तान में, इतनी बड़ी बात करना, तालिबान के खिलाफ बात करना, इस्टेब्लिशमेंट के खिलाफ बात करना, मजहब के खिलाफ बात करना, ये हर आदमी का काम नहीं है। ये पाकिस्तान में कोई नहीं कर सकता। ये मैं जो कर रहा हूँ, ये पाकिस्तान में एक जिहाद कर रहा हूँ, और ये इंशाल्लाह ताला मैं आपको बता दूं ये कामयाब होगा। और जहां तक मेरे क्लाइंट का सवाल है, मेरे कभी मैंने किसी क्लाइंट के साथ जब मैं एफबीआर में था तो मैंने अपने तमाम क्लाइंट्स को कहा था कि मुझे मिलने कोई नहीं आना, और मैंने अपने तमाम पार्टनर्स को कहा था कि मुझे कोई नहीं मिलने आना जब तक मैं इस्लामाबाद में हूं। और मैं आपको आखिरी बात ये बताना चाहता हूं कि मैं जो इस्लामाबाद में बीमार हुआ था उसकी बुनियादी वजह यह थी कि मेरे बच्चे पाकिस्तान उस वक्त पाकिस्तान से बाहर रहते थे और उस एक बिल्कुल वीरान जगह पर प्राइम मिनिस्टर हाउस के एक घर के अंदर मैं और मेरी बूढ़ी वालदा और मेरी बीवी रहते थे और हमने तमाम लोगों से मिलना जुलना बंद किया हुआ था। दैट वॉज द रीजन ऑफ माई डिजीज एंड द डिप्रेशन विच दैट इज वाई आई लेफ्ट बीएबीआर।
सर आपने बहुत खूबसूरत तरीके से बात की, बहुत शुक्रिया। मेरा दिल चाहता है और मेरी रिक्वेस्ट है कि आप दोबारा भी जरूर हमारे साथ शामिल हो। मैंने जो अभी ये पॉइंट आउट किया ये मैंने इसीलिए, अभी आपने एक लफ्ज कहा था कि लॉन्ग टर्म प्लानिंग नहीं है, एक हुकूमत आती है वो